رسول پاک کی دکھیا
الصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ، الصلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ مدنی چینل کے ناظرین، مدنی کلینک میں مرحبا کہتے ہیں آپ کو۔ جو ہم نے ٹاپک آپ لوگوں کے لیے چنا ہے وہ قربانی کا گوشت وغیرہ جو استعمال کیا جاتا ہے، اور اس میں بعض اوقات بد احتیاطیاں اتنی زیادہ کی جاتی ہیں جس کی وجہ سے بہت زیادہ تکلیفیں، بہت زیادہ پریشانیاں جو ہیں اٹھانی پڑتی ہیں۔ آج ہم اس کے تحت انشاءاللہ سوجل کچھ عرض کرنے کی کوشش کریں گے۔ اور گوشت جو کہ ہمارے جسم کے اندر ایک طاقت کا ایک بنیادی عنصر ہے جو ہمیں کھانا بھی چاہیے، لیکن اس کو کس طریقے سے آپ نے استعمال کرنا ہے، بہت زیادہ دیکھنے میں آتا ہے کہ بد احتیاطیاں کی جاتی ہیں، اس کا استعمال جو ہے جس طریقے سے کرنا چاہیے اس طریقے سے نہیں کیا جاتا ہے، جس کی وجہ سے بارہا بیماریوں میں مبتلا ہو جاتا ہے انسان، مختلف قسم کی تکلیفوں میں مبتلا ہو جاتا ہے انسان۔ تو اس میں کیا کیا احتیاطیں کرنی چاہیے، کس طرح آپ کو اس گوشت کا صحیح استعمال کرنا چاہیے، اور کس طریقے سے اس کو آپ نے استعمال کر کے اپنے جسم کے لیے فائدہ مند بنانا چاہیے۔ عید قربان میں جو قربانی کا گوشت استعمال کیا جاتا ہے، عمومی طور پہ یہ دیکھا جاتا ہے کہ کچھ ضرورت سے زیادہ ہی استعمال کرتے ہیں لوگ، بہت شوق سے استعمال کرتے ہیں، کرنا بھی چاہیے لیکن اس کی ایک لمٹ ہونی چاہیے، ایک حد ہونی چاہیے کہ آپ کے گھروں کے اندر کم و بیش ہر قسم کی ہی ڈشیں جتنی بھی بنائی جاتی ہیں ان میں گوشت شامل ہو جاتا ہے، جو کہ بعض اوقات بہت ساری پرابلم جو انشاءاللہ آگے چل کے ہم ڈسکس کریں گے اس کا موجب بنتا ہے۔ تو گوشت کو آپ نے ایک تو کتنا استعمال کرنا ہے، کس طریقے سے استعمال کرنا ہے، اور اس کو صحیح طریقہ جو ہے وہ انشاءاللہ سوجل بتائیں گے۔ اور خاص طور پہ دیکھنے میں یہ آتا ہے کہ اس کے اندر جو فریز کیا جاتا ہے گوشت کو، جو سٹور کر لیا جاتا ہے، اس کو پھر مہینوں استعمال کیا جاتا ہے، اس کے بھی ہم آپ کو بتائیں گے کہ کیا آفٹر ایفیکٹس یا نقصانات پیش آ سکتے ہیں، انشاءاللہ ہم اس پہ بھی تذکرہ کریں گے۔
ڈاکٹر صاحب، اس میں ایک سوال یہ کرنا چاہوں گا کہ گوشت ہم عمومی طور پہ عام دنوں میں بھی کھاتے ہیں، تو بکر عید کے اندر ہی انہی دنوں کے اندر گوشت کے نقصانات کیسے ہو سکتے ہیں؟
نہیں، اس میں سوال تو آپ کا بالکل صحیح ہے، لیکن میں نے عرض کی کہ گوشت کا زیادہ استعمال کرتے ہیں، آپ گوشت کو استعمال ضرور کریں، وہ بیسیکلی پروٹین کا ایک واحد ذریعہ ہے ہماری باڈی کے اندر، جو ہمیں ایک اچھی پروٹین ہماری باڈی کی، جو کہ پروٹین ہماری جسم کی نشوونما کے لیے بہت ضروری ہوتی ہے، اگر آپ وہ استعمال نہیں کریں گے گوشت کسی بھی صورت میں، اگر آپ وہ استعمال نہیں کریں گے تو آپ کے لیے بہت سارے مسئلے مسائل کھڑے ہو سکتے ہیں، تو ایک واحد ذریعہ ہے۔ لیکن بات یہ ہے کہ کسی کی بھی زیادتی اور کسی بھی چیز کی کمی دونوں صورتوں میں نقصان دہ ثابت ہوتی ہے، تو اگر آپ اس کو صحیح طریقے سے استعمال کریں گے، ایک مناسب مقدار جو آپ کی ریکوائرمنٹ ہے، جس کا آپ جسم آپ کا متحمل ہو سکتا ہے، اس کو حل کر سکتا ہے، ہضم کر سکتا ہے، آپ استعمال کریں گے تو آپ اس سے کافی زیادہ فائدے اٹھا سکتے ہیں۔ لیکن اس میں دیکھا یہ جاتا ہے کہ بعض ایسے جو مریض ہوتے ہیں جن کو بہت سی تکلیفیں ہوتی ہیں، کچھ بیماریاں ایسی ہوتی ہیں جن میں ان کو منع کیا جاتا ہے کہ گوشت کا استعمال یا تو بالکل منع کر دیا جاتا ہے یا ان کو ریسٹرکٹ کر دیا جاتا ہے، ان کو محدود کر دیا جاتا ہے کہ آپ نے کم سے کم استعمال کر رہا ہے، دیکھنے میں آتا ہے کہ وہ بھی جو ہے اس کا بہت آزادانہ استعمال کرتے ہیں،
ڈاکٹر صاحب
اس کی وجہ سے بہت زیادہ پریشانیاں کھڑی ہو
جاتی ہیں۔ ایک چیز ہوتی ہے نا، چھوٹے کا گوشت، بڑے کا گوشت، تو ڈاکٹر صاحب نے تو بڑے کا گوشت منع کیا ہوا ہے، یہ کیا چیز ہوتی ہے؟
دیکھیں،
छोटे का गोश्त और बड़े का गोश्त में बेसिकली देखें, गोश्त तो दो तीन किस्म के होते हैं, दो किस्म के होते हैं, एक रेड मीट कहलाता है, एक व्हाइट मीट, अगर हम टेक्निकली तौर पे बात करते हैं तो। व्हाइट मीट के अंदर यानी सफेद गोश्त के अंदर अगर आप आते हैं तो चिकन और मछली वगैरह का गोश्त जो है वो शामिल हो जाता है, और रेड मीट के अंदर आपका जो है बड़े का जानवर का गोश्त होता है वो, और बकरे का गोश्त वगैरह जो है वो शामिल हो जाता है, और जो बकरे का गोश्त होता है उसको छोटे का गोश्त कहा जाता है। गोश्त प्रोटीन हर किस्म के गोश्त में मौजूद होता है, लेकिन इसके साथ साथ किसी चीज की मिकदार किसी गोश्त में कम होती है, किसी में ज्यादा होती है। अगर आप जाते हैं जैसे मिसाल के तौर पर फैट्स हैं, चिकनाहट है, चिकनाहट के ऊपर आप चले जाते हैं तो आपको बड़े के गोश्त के अंदर वो बहुत ज्यादा मिकदार में मिलती है, एज कम्पेयर टू अगर हम उसका तनासिब करते हैं, तकाबुल करते हैं तो छोटे के गोश्त में हमें कम मिलती है, उसको अगर तकाबुल करते हैं तो हमें चिकन यानी मुर्गी के गोश्त में कम मिलती है, उससे तकाबुल करते हैं तो आपको मछली के गोश्त में कम मिलती है। तो आप अगर फर्ज करें कोई खुदा ना खास्ता कार्डिक पेशेंट है या हाइपरटेंसिव पेशेंट है या कोई और एक मुजी मर्ज की बीमारी, जैसे मिसाल के तौर पे उसको गाउट की बीमारी जिसको आप कहते हैं,
गॉल ब्लैडर स्टोन जिनको मौजूद है,
जी बिल्कुल, उसमें प्रॉब्लम्स होती है। क्योंकि देखें बात यह है कि जब आप गोश्त इस्तेमाल करते हैं तो गोश्त का इस्तेमाल, एक तो प्रॉब्लम ये आती है कि इसको सही तरीके से पकाया नहीं जाता है, उजलत के अंदर बनाते हैं।
इस तरह ले लें कि वो मरीज जो इस वक्त हाजिर वक्त में अभी ब्लड प्रेशर के मर्ज में मुबतला है या किसी दिल के मर्ज के अंदर मुबतला है या जिनको गाउट यानी जोड़ों के दर्द का भी अंदेशा मौजूद है और जिनके पित्ते के अंदर पथरी वगैरह अगर मौजूद है या जो डायग्नोज भी की हुई है, ऐसे लोगों को इस सीजन के अंदर गोश्त की क्या क्या एहतियात करनी चाहिए?
देखिए
इसको ऑलरेडी किसी मर्ज में है,
बिल्कुल इसमें बिल्कुल अपने डॉक्टर से मशवरे के बाद ही उसको इस्तेमाल करना चाहिए, ना कि अपनी मर्जी से उसको इस्तेमाल करें, क्योंकि उसमें अगर जब आपकी कैफियत आपके जो मालिज होंगे डॉक्टर होंगे उनको ज्यादा बेहतर होगी कि आप किस सूरत के अंदर गोश्त कितना इस्तेमाल कर सकते भी हैं या नहीं भी कर सकते,
सही है,
दोनों सूरतों के अंदर वो आपको बेहतर गाइड कर सकता है। अगर आप उनके मशवरे से आप इस्तेमाल करेंगे तो आपको फायदा रहेगा, नुकसान नहीं होगा, लेकिन आप उनके मशवरे के बगैर अगर आप उसको इस्तेमाल करेंगे तो ज्यादातर चांसेस ये होते हैं कि आपको नुकसान पैदा होगा।
तो डॉक्टर साहब ये तो वो हो गए मरीज जिनको कोई बीमारियां मौजूद है, ये अगर खाते हैं गोश्त ज्यादती के अंदर तो इनके अंदर ये बीमारियां जो है एग्रेवेट हो सकती है, यानी ब्लड प्रेशर है वो खराब हो जाएगा, दिल का अमराज हार्ट अटैक की तरफ जा सकते हैं, पथरी वो खराब हो सकती है। तो अब वो जो हेल्दी हैं जिनको भी बाहर कोई सिम्टम्स नहीं है, इनमें क्या क्या अलामतें जाहिर हो सकती है गोश्त की ज्यादती की वजह से?
देखें गोश्त जब ज्यादा खा लेता है इंसान, मतलब जरूरत से ज्यादा इस्तेमाल कर लेता है, तो सबसे ज्यादा प्रॉब्लम जो बेसिक जो देखने में आती है ना वो दो तीन चीजें आती हैं। एक तो ये है कि जब गोश्त इंसान खाता है तो सबसे पहला एलिमेंट आता है कि वो एक उमूमी तौर पर सही तरीके से पका हुआ नहीं होता,
प्रॉपर
कुक नहीं होता, प्रॉपर तरीके से बनावा नहीं होता, यानी आधा कच्चा आधा पक्का होता है, क्योंकि उजलत में तैयार करते हैं वो शौक शौक के अंदर जल्दी बना लेते हैं या बारबेक्यू टाइप बना के उसमें इस्तेमाल कर लेते हैं, और फिर वो जब ज्यादा खाते हैं तो इसको मैदे का अपना एक सिस्टम है, हजम करने का एक सिस्टम है, तो आप उसको इस्तेमाल कर लेते हैं तो वो डाइजेशन यानी निजाम हजम पे बहुत ज्यादा इफेक्ट पड़ता है, तो मैदे को बहुत एक्स्ट्रा वर्क करना पड़ता है, बहुत ज्यादा काम जिसमें हजम करने में भी प्रॉब्लम होती है। अब ऐसी सूरत के अंदर आपको सबसे बड़ी प्रॉब्लम हुई मैदे में तकलीफ हो सकती है,
तेजाबियत वगैरह भी, जलन वगैरह हो जाए,
वही अर्थ कर रहा हूँ कि एसिडिटी भी आपको पैदा हो सकती है, यानी कि सीने में जलन वगैरह की शिकायत हो जाती है, बाज अवकात तो उल्टियां की शिकायत भी हो सकती है।
तो भी हम दोबारा आएंगे, ये इसकी फूड पॉइजनिंग भी होती है इन दिनों, वो एक्यूट भी होती है क्रोनिक। तो अभी तो जैसे आप बयान फरमा रहे थे कि मैदे में भी तो हेल्दी खाना खाया ही है, जलन भी मचना शुरू हुई है, फिर इसके बाद मजीद आगे अल्सर की तरफ लेके चल रहे।
नहीं ये तो फिर वही है ना कि आपने अभी उस वक्त खा लिया वो तो एक बदहजमी की कैफियत हो गई आपको, जब बदहजमी की कैफियत होगी तो आपने उसका ट्रीटमेंट कर लिया, लेकिन आगे फर्दर गॉन आपने उसको स्टार्ट रखा उसी तरीके से जारी रखा तो मे बी पॉसिबल कि ये आगे बढ़ सकता है, जो आपके मैदे में जख्म पैदा कर सकता है, जिसको आम जबान में अल्सर कहा जाता है, ठीक है ना, वो पैदा कर सकता है, तो एहतियात बहुत करनी चाहिए। तो सलमान भाई इसमें एक चीज जो देखने में आती है वो एक आती है कि इसमें एक जो शिकायत आती है वो आती है कॉन्स्टिपेशन, यानी कब्ज की शिकायत भी आदमी को हो जाती है, डाइजेशन प्रॉपर नहीं होती, निजाम हजम सही नहीं काम करता होता।
चल लेते ना कि जैसे कि पहले तो बदहजमी की शिकायत होगी, तो क्या इस स्टेज के ऊपर बदहजमी तो जैसे एक दिन होगी दो दिन होगी, फिर इसके बाद जलन वगैरह की शिकायत भी होगी, अब अल्सर भी, अल्सर तो एक दो दिन में डेवलप होता नहीं, ये तो बहुत लंबा प्रोसेस होता है। आप बे एहतियाती करते रहेंगे तब जाके ये होना ही होना अल्सर। फिर उसके बाद कॉन्स्टिपेशन भी आता है। तो ऐसा कौन सा पॉइंट है जहाँ पे हम खाना पीने की एहतियात कर लें, जैसे बदहजमी की सिम्टम्स अगर आना शुरू हो गए, अब डाइट का पैटर्न कैसा रखें ताकि ये अल्सर और कॉन्स्टिपेशन और पाइल्स वगैरह से बचा जा सके।
देखें, आपको अगर बदहजमी की शिकायत होती है तो लाजमी सी बात है, जब तक आप पॉजिटिव एजेंट यानी कि जिस वजह से आपको हो रही है उस चीज को हटाएंगे नहीं अपनी लाइफ स्टाइल के अंदर से, जैसे फर्ज करें किसी को गोश्त से हो रही है, ज्यादा स्पाइसी मिर्ची वाली चीजें खाने से हो रही है, जो आजकल मतलब इस सीजन में ज्यादा ट्रेंड होता है स्पाइसी चीजें खाने का, तो उससे लोगों को होती है, अगर आप उससे बचेंगे तो आप काफी हद तक इससे महफूज हो सकते हैं। फिर दूसरा ये है कि अपनी गिजा के अंदर मिर्चों का इस्तेमाल जो है उसको बिल्कुल एतदाल के साथ करें, बिल्कुल कम से कम इस्तेमाल करें अगर आपको ये शिकायत होती है तो। और उसके बाद जो है आप उसमें जो चाय वगैरह का भी इस्तेमाल, इसके साथ उमूमन कोल्ड ड्रिंक का इस्तेमाल, कोल्ड ड्रिंक का इस्तेमाल भी बहुत ज्यादा हो जाता है इस सीजन के अंदर के आदमी उसके साथ उसको कोल्ड ड्रिंक भी पी रहा होता है। इसमें एक चीज ये होती है कि जब आप कोल्ड ड्रिंक, एक तो आपने हैवी डाइट ले ली, आपने जो अनडाइजेस्टेड फूड जिसको हम गैर हजम शुदा चीज जो है पेट के अंदर चले जाती है वो हजम करने में टाइम लग जाता है, बहुत वक्त लग जाता है, और आम कॉन्सेप्ट ये होता है कि आपने कोई भी कोल्ड ड्रिंक वगैरह जो है ना आपने ले ली तो वो आपके निजाम हजम को अच्छा कर देगी, वो हजमा अच्छा कर देगी, वो हजम सही कर देगी। तो इस सिलसिले में क्या पॉजिटिव, मैं बेसिकली आपसे ये सवाल पूछूं कि इसमें कोई पॉजिटिव चीज हो सकती है कि वाकई ये वो कोल्ड ड्रिंक से ये फायदा हो सकता है कि उसका निजाम हजम बेहतर हो जाएगा?
डॉक्टर साहब आजकल तो चूरन भी बिकना शुरू हो जाता है, तो इसके हवाले से चूरन जैसे नॉर्मली जैसे लोग रिकमेंड करते हैं, लोग खाना तो खा लेते हैं हैवी डाइट, उसको हजम करने के लिए चूरन का इस्तेमाल भी कर रहे होते हैं, चूरन वगैरह के थ्रू हाजिम करना कैसा?
देखें, अगर बात यह है कि उसमें अगर कोई नेचुरल चीजें हैं वो इस्तेमाल, अगर नेचुरल चीजें हैं उसके अंदर तो डेफिनेटली कुछ चीजें ऐसी होती हैं जो हमारे निजाम हजम के लिए बहुत मुफीद होती हैं, अगर वो उसमें सही तादाद में मिलाई हुई हैं तो यकीनन फायदा भी देता है।
लेकिन डॉक्टर साहब अगर नॉर्मल से हटके अगर अपने निजाम हाजिम को किसी और चीज के थ्रू हजम करने का आदि बनाया जाएगा तो ये आंतों का जो निजाम है, पेशेंट खुद बहुत कॉन्स्टिपेशन की तरफ जा रहा होगा, ये इसके ऊपर ही डिपेंडेंट हो जाएगा कि जैसे खाना खाएं तो ये सप्लीमेंट या चूरन वगैरह ले तो ही खाना हजम होगा?
नहीं, ये इसके ऊपर नहीं आप डिपेंडेंट हो सकते क्योंकि आप सारी लाइफ लॉन्ग तो इसको इस्तेमाल नहीं करते।
नहीं डॉक्टर साहब, ऐसे हैं पेशेंट मैंने देखे हुए हैं
तो फिर उसमें एक उनके फिर साइड इफेक्ट्स भी होंगे ना, फिर उनको
उनका साइड इफेक्ट प्रोलॉन्ग, एक मशहूर साइड इफेक्ट है वो कॉन्स्टिपेशन वो लीड करता है पाइल्स को, तो उसकी मल्टीपल सर्जरी वगैरह की तरफ चले जाता है।
नहीं देखें, अगर आप फर्ज करेंगे गोश्त का इस्तेमाल कर रहे हैं या गोश्त के साथ आप चूरन वगैरह का इस्तेमाल,
ये तो ये तो जिम्मेदार नर्स हो गया,
हाँ स्पाइसी चीज वगैरह इस्तेमाल कर रहे हैं तो उसमें हमारा जो है इसमें ये एक होता है कि अगर आप साथ में कोई सैलड वगैरह यानी ग्रीन वेजिटेबल्स वगैरह साथ में ले लें तो वो आपको बहुत ज्यादा फायदा करेंगी एज कम्पेयर टू अगर उसके हम चूरन को अगर साथ रखते हैं। मिसाल के तौर पे आपने कोई खीरा है, ककड़ी है, चुकंदर है, शलजम है, उसको एज ए सलाद के तौर पे उसके साथ इस्तेमाल करेंगे तो आपको बहुत फायदा होगा उसके अंदर, बजाय इसके कि आप चूरन वगैरह का इस्तेमाल करें। दूसरी चीज जो है कि आप अगर वो चीज, जो भी चीज आपने इस्तेमाल की है खाने में इस्तेमाल की है तो आप उसको प्रॉपर तरीके से यूटिलाइज करें। अब यूटिलाइज करने का मतलब उसको हजम करने के लिए क्या करेंगे, अब आपको थोड़ी सी मशक्कत करनी पड़ेगी, मशक्कत से मतलब नहीं कि बहुत ज्यादा काम करना है, सिंपल सा काम है, आप वॉक कर लें, चहलकदमी कर लें, कम से 20-25 मिनट अगर आप चहलकदमी कर लेंगे तो आपको काफी हद तक जो है ना वो मिल जाए।
डॉक्टर साहब अभी तो दोपहर में, रात में और अल्टरनेट डे पे मीट ही मीट अवेलेबल है, गोश्त मौजूद है, दोपहर तो कब करेंगे?
मैं वही अर्ज कर रहा हूँ, जैसे दोपहर के टाइम अगर आदमी खाना खा
तो दोपहर और रात में गोश्त खाना जरूरी
नहीं, बिल्कुल देख बात वही है ना, ज्यादती कर ली ना आपने, जब आपने ज्यादती कर ली तो ज्यादती करने के बाद
ज्यादती की तारीफ भी बता दे, ज्यादती किस तरह हो सकती है? आप दोपहर में भी खा रहे हैं, रात में भी खा रहे हैं, अवेलेबल तो दोनों टाइम
चीज है, हमारी बॉडी की रिक्वायरमेंट है, हमारे जिस्म की एक रिक्वायरमेंट,
अभी पता ही नहीं है रिक्वायरमेंट क्या है, बच्चों में क्या है, बड़ों में क्या है, ओल्ड एज में क्या है, ओल्ड एज पेशेंट है जिनके दांत भी नहीं है वो भी
हमारी जो
चबा भी नहीं सकते,
हमारी जो बेसिकली बॉडी की रिक्वायरमेंट होती है अगर हम देखा जाए टेक्निकली तौर पे तो वो 7 औंस पर डे के हिसाब से पड़ सकती है, अगर हम उसको कैलकुलेशन करते हैं, हिसाब करते हैं तो तकरीबन ये समझ लीजिए कमोबेश आधा किलो गोश्त बनता है,
कमोबेश रोजाना
रोजाना नहीं पर वीक आधा किलो
छिटांग भी नहीं आया,
छिटांग भी नहीं हुआ। तो अब आप एक कम उबेश मैंने रफली आइडिया बताया, इससे ऊपर नीचे थोड़ा बहुत हो सकता है,
लेकिन ये आधा किलो तो कोई वक्त में खा ले।
अब आप उससे अंदाजा कर लेना, अब आप इसको एक्सीड कर गए ना, आप बढ़ गए ना इससे चीज। आपने दोपहर को भी खाया, आपने रात को भी खाया उसके साथ। अच्छा, खाली गोश्त नहीं है ना उसके साथ, उसके साथ फिर दूसरे लवाजमात भी है, उसके साथ जो है उसकी फैट्स भी है, चर्बी भी लगी हुई है, मसाला भी लगा हुआ,
नॉर्मल दिनों
घी भी है, घी भी है उसके साथ। और फिर उसके साथ जो है फिर दूसरे आइटम्स भी हैं, कि गोश्त का एक ही आइटम नहीं है, गोश्त के मतलब चार अगर डिशें बनी हुई है तो चारों गोश्त की बनी हुई है।
सही,
ठीक है, थोड़ी थोड़ी सब में से आपने इस्तेमाल करनी है, और सबके डिफरेंट डिफरेंट जो है ना रेसिपीज होती है, सबकी अलग अलग जो है ना चीजें डली हुई होती है, किसी में गर्म मसाला तेज होता है, कोई भुनी हुई होती है, कोई तली हुई होती है। तो इस किस्म की चीजें अगर होंगी तो डेफिनेटली मैदे पे इफेक्ट पड़ेगा।
अमूमन मरीज ये बोलते हैं, ये तो हम सालों से खाते हुए आ रहे हैं, फैमिली पैटर्न है, खा भी लिया, पिछले साल भी खाया था, उससे पहले भी खाया था, तो क्या ऐसी कोई बीमारियां भी होती हैं कि ये खा रहे हैं लेकिन अभी जाहिर नहीं हो रही, हो सकता आगे जाके जाहिर हो?
देखें, इसमें जो जाहिरी चीज पे आएगी ना, वो तो यही आएगी कि अगर आप खुदा ना खास्ता कोई ऐसी बीमारी में मुब्तला,
अभी डायग्नोस नहीं है,
डायग्नोस नहीं है ना, डायग्नोस फर्स्ट जो पहली जो अलामत आएगी ना, वो तो आपकी आएगी एसिडिटी, यानी बदहजमी की अलामत आएगी, सबसे पहली अलामत ही आएगी बदहजमी की अलामत आएगी। अगर वो खुदा ना खास्ता कोई हाइपरटेंसिव पेशेंट है या कोई
हाइपरटेंशन शुरू होनी है,
नहीं
इतना स्पाइसी खाना, इतना वो लेंगे, एथेरोस्क्लेरोसिस, खून की नालियों के अंदर कोलेस्ट्रॉल जमा हो जाना, ये अगर किसी का कोलेस्ट्रॉल लेवल हाई हुआ होता है उसको पता कैसे चलेगा मेरा हाई हुआ होगा?
देखिए, बात वही आती है ना कि जब आप अपना प्रॉपर चेकअप करवाते हैं, जब आप प्रॉपर चेकअप करवाते हैं अपने मालिश के साथ, अगर आप अटैच में रहते हैं, अपनी सेहत का ख्याल रखते हैं, तो यकीनन जो है ना आपको इन चीजों के बारे में मालूम होगा। लेकिन जब आपको अपनी सेहत की फिक्र ही नहीं होगी,
सही,
आपको मालूम ही नहीं होगा कि हाइपरटेंशन क्या होता है, हाइपरटेंशन क्या है, कोलेस्ट्रॉल क्या है। हाइपरटेंशन बेसिकली, अगर हम मदनी चैनल के नाजरीन के लिए, अगर ब्लड प्रेशर जिसको हम कहते हैं, वो हाइपरटेंशन हमारी मेडिकल टर्मिनोलॉजी में कहा जाता है। इसी तरह जो है आपका कोलेस्ट्रॉल जो है वो क्या चीज होती है, बैड कोलेस्ट्रॉल होता है, चर्बी होती है। तो ये जब इन चीजों के बारे में मालूमात होंगी, अब देखें हम लोग दूसरी चीजों के बारे में भी तो मालूमात रखते हैं ना,
सही है,
हर चीज के बारे में मालूमात रखते हैं। आप किसी भी चले जाएं, आजकल जैसे ट्रेंड चला हुआ है, आपने हर चीज के लिए मालूमात की रखी, लेकिन आप सेहत के हवाले से मालूमात क्यों नहीं रखते? आपको सेहत के हवाले से भी मालूमात रखनी चाहिए। जब आपको सेहत के हवाले से मालूमात होंगी तो यकीनन आपको इंशाल्लाह अज़्ज़ल इन चीजों से काफी हद तक बचे रहेंगे। तो सलमान भाई, कुछ कॉल है अगर आप इजाजत,
कॉल से लीजिए,
कॉल सुनाइएगा जरा।
अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू।
डॉक्टर साहब, जो सुखाकर गोश्त रखते हैं वो कितने दिन तक खा सकते हैं?
इंशाल्लाह
मैं पूछना चाहता हूँ कि मेरी ना दाढ़ में दर्द हो रहा है, दाढ़ के अंदर ना दर्द है, ये गोश्त खाने के बाद शुरू हुआ है, इसके लिए बताते हैं कुछ नुस्खा।
दांत के दर्द, इंशाल्लाह सोच करते हैं। सुखाकर गोश्त इस्तेमाल करना या फिर डिफ्रीजर के अंदर फ्रीज करके इस्तेमाल करना, देखिए बेहतर यही कि एज सून एज पॉसिबल, यानी कि जल्द अज जल्द इस्तेमाल करिए। पहली बात तो ये है कि उसको आप स्टोर ना करें, जितना आपको जरूरत है उतना ही आप रखें, बाकी जो है जरूरतमंद है उनको आप तकसीम कर दें, ताकि इसमें आपका सवाब भी मिलेगा और बहुत सारी चीजें जो है इसमें हासिल हो जाएंगी। तो अगर आप उससे भी करेंगे तो ज्यादा बेहतर रहेगा। अगर आपने फिर भी स्टोर करके रखा हुआ है तो इसमें भी कोई मुजायका नहीं है, लेकिन स्टोर इतना दिन तक ना करें, क्योंकि स्टोर करने के भी अपने एक नुकसान होते हैं। अगर आप चाहे सुखा के रखें, चाहे उसको आप फ्रीज करके रखें, क्योंकि फ्रीज करने का भी एक टाइम पीरियड होता है कि आप ज्यादा से 8 से 10 दिन तक उसको आप रख सकते हैं, इससे ज्यादा आप नहीं रख सकते। अगर आपने उसके बाद रखा तो वो रिस्क फैक्टर में आ जाता है कि आप मे बी पॉसिबल हो सकता है कि आपको उससे नुकसान हो जाए। जरूरी नहीं कि आपको नुकसान हो, लेकिन हो सकता है आपको उसको नुकसान हो, तो आपको एहतियात।
सब जैसे आजकल ये सब होता है, बिलखसूस बाबुल मदीना में गोश्त रखा हुआ है फ्रीजर में भर के, बिजली नहीं है, लाइट चली गई,
वही फैक्टर आ गया,
तो चेंजेस आ रहे होते हैं।
ये एक सेकेंडरी फैक्टर आ गया ना, एक तो आपने फ्रीज कर दिया। आपको पता है कि बहुत सारे जरासीम ऐसे होते हैं जो टेम्परेचर में ग्रो करते हैं, अगर उसको हाई टेम्परेचर के अंदर ग्रो करते हैं, अगर उसको टेम्परेचर उसको ब्लो माइनस में जा रहा होता है, ठंडा टेम्परेचर होता है, उसमें ज्यादा पैदा होना शुरू हो जाते हैं। तो उसके ये तो एक दूसरा फैक्टर आ गया कि अगर लाइट चले गई है, लाइट जाने के बाद जो है फिर वो उसके अंदर अलग चीज होगी।
एक कंसेप्ट ये है कि जैसे फ्रिज बाजार तो बंद है तो इसका टेम्परेचर क्या सही होगा अंदर सही नहीं हो रहा होता, वेरी कर रहा होता।
कुछ लम्हे के लिए ठीक होगा, कुछ लम्हे के लिए ठीक होगा, अगर ज्यादा से ज्यादा अगर फर्ज करेंगे जैसे
लोड शेडिंग, चार घंटे
लोड शेडिंग का जो शेड्यूल है उस हिसाब से अगर जाए तो मुश्किल से वो आधे घंटा एक घंटा तक जो है वो अपना टेम्परेचर मेंटेन कर पाएगा, उसके बाद डाउन होना शुरू हो जाएगा।
टेम्परेचर जाएगा तो
दूसरी बात ये है कि अगर आप ये चीज ध्यान में रखें, गौर करें, आप स्टोर किया हुआ आप गौर कीजिएगा कि जब आप फ्रीजर के अंदर स्टोर करते हैं किसी भी चीज को, तो बिलखसूस गोश्त या पानी वगैरह को, तो वो एक टेम्परेचर को खींचता है अपनी तरफ। अगर आपने मिसाल के तौर पे उसके इतना फ्रीज किया हुआ है तो वो इतनी आसानी से जमेगा भी नहीं। एक थैली को अगर आप रखेंगे, एक किलो गोश्त रखेंगे, तो वो शायद दो घंटे के अंदर, तीन घंटे के अंदर फ्रीज हो जाएगा। लेकिन अगर आपने उसी जगह पे 10 थैलियां या 15 थैलियां ऐसी कोई ज्यादा मिकदार में गोश्त रख दिया, तो वो शायद 2 से 3 दिन लेगा वो कम्प्लीटली फ्रीज होने के अंदर। तो उसमें भी आप ये देखेंगे अभी वो सिर्फ टेम्परेचर मेंटेन कर रहा है, वो जस्ट कर रहा है, अभी वो फ्रीज नहीं हुआ है। वो 2 से 3 दिन तो वो फ्रीज होने में ले जाएगा। अब उस दौरान अगर कोई जरासीम उसमें ग्रो कर जाता है तो आपको प्रॉब्लम क्रिएट कर सकता है, आपके लिए मसाइल पैदा कर सकता है। तो एहतियात करनी चाहिए,
मतलब
तो
ज्यादा देर
इस्तेमाल ना करें तो ज्यादा
क्या हुआ।
अच्छा, दूसरा जो सवाल किया था बड़ा कॉमन,
बहुत कॉमन है,
बहुत कॉमन है इसमें कि दांत में तकलीफ हो जाती है गोश्त खाने से। देखे दांत में तकलीफ,
मसूड़ों में स्वेलिंग भी आई, उसको विटामिन सी डेफिशिएंसी पे ले लें,
वो उसी सूरत में ज्यादा होता है जो दांत की केयर नहीं करते ज्यादा ने, ठीक है। अगर फर्ज करेंगे अपनी दांतों की हिफाजत नहीं की हुई किसी ने, और प्रॉपर तरीके से मिसवाक वगैरह या ब्रश वगैरह नहीं करता है सही तरीके से, तो यकीनन जब गोश्त आप खाते हैं तो गोश्त को चबाने के लिए एक फोर्स चाहिए होती है, एक ताकत चाहिए होती है ना एकदम। और फिर मैं जैसे पहले अर्ज किया था, कच्चा पक्का गोश्त होता है, इतना ज्यादा पका हुआ भी नहीं, तो उसको चीव करने के, चबाने के लिए आप मुसलसल वर्क कर रहे होते हैं, आपके मसल्स, आपके जबड़े वगैरह काम कर रहे होते हैं, आपके जो मसूड़ों पे भी जोर पड़ रहा होता
है। ज्यादा चबाता कौन है
एग्जैक्टली, जितना भी चबाते हैं मतलब उसमें एक मेहनत तलब काम तो होता है ना कि आप उसको चबा रहे हैं। जो अब लाजिम बात है, एक अगर आप छोटा सा भी गोश्त का पीस लेके अगर मुंह में रखेंगे तो उसको कुछ तो चबाएंगे ना, एक डायरेक्ट तो निकलेंगे नहीं। अब उस चबाने में भी जो तलब होती है, और फिर स्पेसिस जो होती है दांतों के दरमियान जो जगह होती है, उसके अंदर जो जरात होते हैं या रेशे जो हैं वो गोश्त के अगर फंस जाते हैं तो वो भी तकलीफ देते हैं, और फिर उसकी प्रॉपर क्लीनिंग भी नहीं होती, सफाई भी नहीं होती है। अब अगर प्रॉपर क्लीनिंग और प्रॉपर सफाई करें, प्रॉपर तरीके से ब्रश का और इसका मिसवाक वगैरह का इस्तेमाल करें तो इंशाल्लाह सोच लिए तकलीफ नहीं होगी। लेकिन अगर आप एक मुनासिब मिकदार में गोश्त का इस्तेमाल करें, सही पका हुआ गोश्त खाएंगे, तो ये तकलीफ भी इंशाल्लाह सोच नहीं होगी। लेकिन अगर इनको तकलीफ है तो ये कोई भी दर्द की दवा इस्तेमाल कर सकते हैं, अपने डॉक्टर के मालिश से पूछ के मशवरे से कोई भी दर्द की दवा इस्तेमाल करेंगे ठीक हो जाता है, कोई इतना बड़ा इशू नहीं है। लेकिन एहतियात करना बहरहाल बहुत जरूरी होता है इसके अंदर।
अच्छा डॉक्टर साहब, ये इन दिनों के अंदर जो गोश्त के खाने के फूड पॉइजनिंग के केसेस भी बहुत ज्यादा बढ़ जाते हैं। कुछ तो होते हैं कि फौरन ही उल्टी मोशन, खाना खाया उसके विद इन 3 घंटे 2 घंटे के अंदर अंदर।
सलमान भाई, अभी इससे रिलेटेड कुछ कॉल्स आई है, हम कॉल ले लें फिर आपके टॉपिक के ऊपर बात करें। जी कॉल सुनाइए।
डॉक्टर साहब, मेरे आगे एक कर्ज है, मैं मोहन मस्कर से बात कर रहा हूँ। जलन जो है ना मेजे में बहुत है, इसका जो कोई इलाज बता दें।
अकबर अली गुजरावाला से बात कर रहा हूँ। मेदे के जो अक्सर वाली नाली होती है ना, वो ऐसे हो जाती है जो सांस बंद हो जाती है, उसके बारे में कोई मफीद मशवरा डॉक्टर से?
मैं चमड़े अटैक से सीएल मोहम्मद बुजुर्ग जाऊँ, मेजे में तबियत वगैरह आती है।
गुलाम अब्बास अत्तारी गुलजारे तैबा पाक जुरी काबीना से। मेरा सवाल ये है कि मेरे के हवाले से अगर कोई मदनी फूल अता फरमा दें, एक दफा मेडिसिन लेने से एक दफा आराम बनकर फिर वही मसला शुरू हो जाता है।
इंशाल्लाह अर्ज करते हैं। जी सलमान भाई, आपको सवाल।
डॉक्टर साहब, इसी के जो 4 सवाल है अभी इन्हीं पे लेके चल लेते हैं, इन चारों की एक ही कम्प्लेन है।
ये कमोबेश एक ही किस्म की सवाल है,
यही प्रॉब्लम
इस पे हम काफी हद तक तो बात कर चुके हैं। जिन इस्लामी भाइयों को अगर
फर्क होता है, डिफरेंस होता है, किसी एक तेजाबियत हो रही है ایک گیس ہو رہی ہے، ایک صرف جلن مچ رہی ہے، ایک السر ہو جانا، اس کو کس طرح ڈیفرینشیٹ کریں گے؟
دیکھیں، ایک جو ایسیڈیٹی ہم کہتے ہیں، تیزابیت جس کو آپ کہتے ہیں،
جلن مچنا، جس کو
سینے میں جلن ہے یا میدے میں جلن ہے یا میدے میں آگ سی لگنا ہے، یہ عمومی طور پہ ایسے بد احتیاطی یعنی کھانے پینے میں بد احتیاطی کی وجہ سے ہوتی ہے. اب وہ ضروری نہیں کہ وہ گوشت کی وجہ سے ہی ہو، وہ کسی بھی چیز کے بد احتیاطی کی وجہ سے، اسپیشلی خاص طور پہ اسپائسی چیزیں وغیرہ جو ہیں.
مسالے
جتنے بھی اسلامی بھائیوں نے کال کی ہیں، وہ اپنے ایک تو روٹین لائف کو بھی دیکھ لیں کہ بعض اوقات نیند کی کمی کی وجہ سے بھی ہوتی ہے، بعض اوقات ان کا کھانے پینے کا پیٹرن ایسا ہوتا ہے کہ اس کی وجہ سے بھی یہ سینے میں جلن کی شکایت رہتی ہے، بعض اوقات چائے کا استعمال بہت زیادہ کرتے ہیں اس کی وجہ سے بھی ہوتی ہے، بعض اوقات اسموکرز ہوتے ہیں جو سگریٹ نوشی کرتے ہیں ان کو بھی شکایت رہنے لگ جاتی ہے، پان گٹکے والے ہیں ان کو بھی شکایت ہوتی ہے. تو پہلے تو یہ چھوٹی چھوٹی چیزوں کو دیکھ لیں کہ بھائی ہمارے اندر یہ عادت تو نہیں ہے، اس کی وجہ سے تو یہ نہیں ہو رہی ہے. اگر یہ چیزیں نہیں ہیں تو پھر آپ دوسری چیز کی طرف جائیں گے، آپ کھانے کی طرف آپ جائیں گے، آپ کا کھانے کا پیٹرن مسالے جات تو کس طرح ہے. بے وقت کا کھانا بھی امپورٹنٹ ہوتا ہے کہ کسی بے وقت کا آپ کھانا کھا رہے ہیں، فرض کریں دوپہر کا کھانا جو ہے آپ شام کو 4 یا 5 بجے کھا رہے ہیں، رات کا کھانا 3 بجے رات کھا رہے ہیں، تو وہ بھی آپ کے لیے جو ہے نا نقصان دہ ہوگا، ایسیڈیٹی پیدا کر سکتا ہے.
کولڈ ڈرنک وغیرہ یہ بھی خراب،
بالکل وہ بھی ایک فیکٹر ہوتا ہے کہ اس کے اس میں آلریڈی ایسڈ ملا ہوا ہوتا ہے نا، تو اس کے اندر وہ ایک فیکٹر ایگریویٹ کرتا ہے، اس کو بڑھا دیتا ہے بیسیکلی ایسیڈیٹی کو. ہم کہتے ہیں کہ سینے میں جلن یا تیزابیت ہوتی ہے تو کولڈ ڈرنک پی لیتے ہیں اس سے بہتر ہو جاتا ہے، بہتر نہیں ہوتا وہ اور مزید خراب ہو جاتا ہے. اور مطلب وقتی طور پہ آرام ملتا ہے، اس کو سکون مل جاتا ہے، چند سیکنڈ کے لیے، ایک آدھ منٹ کے لیے، 10 منٹ کے لیے آرام مل جائے گا، ہو سکتا ہے مل جائے، لیکن آفٹر میں اس کو ریزلٹ وہی ہوتا ہے کہ اس کا نقصان ہی ہوتا ہے.
سب کھانا کھاتے ہی لیٹ جانا کہ اس سے بھی جلن تیزابیت،
بالکل. دیکھیں بات وہی ہے نا کہ جب آپ نے رات کا کھانا کھایا، رات کا کھانا جب آپ نے 2 بجے کھایا، 2 بجے کے بعد تو لازمی بات ہے آدمی واک کر نہیں سکتا، اس کے لیے مشکل ہو جاتا ہے کہ اس کو پچائے یا ہضم کرے، تو وہ اس کے لیے پرابلم کرے گا. اس کے لیے بہترین طریقہ یہی ہوتا ہے کہ آپ خوراک کو کم استعمال کریں. رات کے اگر لیٹ نائٹ کھا رہے ہیں تو آپ اتنا کھائیں کہ بس ہلکا پھلکا، کہ آپ تھوڑا بہت جسے اپنے ہمارے مدنی ماحول میں کہتے ہیں کمر سیدھی کرنے کے لیے آپ نے کھانے کو تھوڑا سا آپ کو تھوڑا سا استعمال کر لیں، اس سے یہ ہے کہ آپ کو پرابلم انشاءاللہ سے جلد نہیں ہوگی. اچھا اس میں ایک سوال جو چوتھے نمبر کا تھا، میدے کے حوالے سے بات کی تھی انہوں نے کہ میدے کے حوالے سے کچھ میدے کے حوالے
انہوں نے یہ بھی کیا تھا ڈاکٹر صاحب کہ دوا کبھی استعمال کرتے ہیں
جی
تو فائدہ ہو جاتا ہے، پھر یہ استعمال نہیں کرتے ہیں. یہ سی ایک کامن پریکٹس بھی ہے کہ ہر کم و بیش جو میرے رابطے میں مریض رہے ہیں یا ہیں ہوتے ہیں وہ دوا ایک رکھتے ہیں اپنے پاس
جی،
وہ وقتی طور پہ استعمال کرتے ہیں، جب سمٹم ختم ہو جاتے ہیں پھر وہ دوا بھی بند ہو جاتی ہے. اس میں کیا کرنا؟
دیکھیں اس میں میں وہی عرض کر رہا تھا کہ آخری جو سوال تھا وہ انٹرسٹنگ سوال تھا کہ اس میں ضروری چیز یہ ہوتی ہے کہ فرض کریں کہ فیکٹر سب سے پہلے تو یہ دیکھ لے، وہ جو بھی اسلامی میں یہ دیکھ لیں کہ ان کے اندر یہ چیزیں تو موجود نہیں ہیں. اگر یہ چیزیں نہیں ہیں تو اپنے کھانے پینے کا خیال کر لے، میدے کے حوالے سے میدے کو آپ نے بچانا ہے، ٹھیک ہے نا. میں ہمیشہ اپنے مریضوں کو یہ بولتا ہوں کہ میدے کو آپ جتنا تکلیف دو گے نا، میدا اس سے دگنی آپ کو تکلیف دے گا.
اچھا
تو آپ کو احتیاط کرنی ہے، اگر آپ نے میدے کو تکلیف دیں گے تو میدا آپ کو تکلیف دے گا.
میدا کا زیادہ دیر خالی رکھے تو
دیکھیں، زیادہ دیر خالی رکھنے سے بھی آدمی کو کبھی کبھی پرابلم ہو سکتا ہے کہ یہ کہ آپ نے بالکل پتہ چلا 24 گھنٹے سے آپ نے کچھ نہیں کھایا تو آپ اس سے بھی ایسی
اس طرح کے بھی لوگ ہوتے ہیں جو دن بھر کھا نہیں ہوتے، صرف چائے کافی،
وہ اور زیادہ کر رہے ہوتے ہیں. نہیں وہ اور زیادہ نقصان
بولتے ڈاکٹر صاحب، ہم تو پرہیز کر رہے ہیں کھاتے بھی
نہیں، تو وہ آپ چائے کی صورت میں آپ کیفین بھی لے رہے ہیں، کافی کی صورت میں کیفین لے رہے ہیں، ان کے ساتھ دوسرے جو چیزیں جا رہی ہیں بظاہری طور پہ، تو عام طور پہ تو ایسا لگ رہا ہے ہم سمپل سی چائے پی رہے ہیں، ٹھیک ہے. اب وہ چائے جو آپ پی رہے ہیں اس میں کیفین بھی ہے، اور اب وہ خالی پیٹ لیں گے، میدے کی ایک دیوار ہے، ایک جھلی ہے، اس پہ تو کوئی اثر پڑے گا نہ جا کے. ایک نارمل سی چیز ہے، فرض کریں کسی بھی جلد کے اوپر اگر آپ اپنی ہی جلد کے اوپر اگر آپ گرم چائے گرائیں، مثال دے رہا ہوں میں، تو آپ کو تکلیف ہوگی کہ نہیں ہوگی؟ تو جب ایک خالی پیٹ پہ، خالی جگہ پہ، ایک جھلی کے اوپر اندرونی طور پہ جس کا ایک ٹیمپریچر اندر مینٹین کیا ہوا ہے، وہاں پہ آپ گرم گرم چیز جائے گی یا کوئی ایسی چیز جائے گی تو ڈیفینیٹلی وہاں پہ اثر تو پڑے گا اس کو.
اچھا
تو احتیاط کرنا بہت
دے کی احتیاطوں کے حوالے سے پانی کا زیادہ استعمال کرنا کیسا، دودھ کا استعمال کرنا کیسا، اور دہی کا استعمال کرنا کیسا؟
بالکل اس میں آپ نے اچھی توجہ دلائی اس کے اندر. دیکھیں ایک تو
جہاں تیزابیت ہوتی ہے تو پانی ایک بہت بڑا فیکٹر ہے.
صحیح.
کہ اگر آپ پانی کی مقدار ایک اچھی کوانٹیٹی کے اندر, جو ایک ریکمینڈیڈ کوانٹیٹی ہے جس میں ہم کہتے ہیں کہ کم از کم آٹھ سے دس گلاس پی لیں, لیکن اپنے کام کی نوعیت کو بھی دیکھ لیں کہ آپ کے کام کی نوعیت کیا ہے. اگر بہت زیادہ مشقت والا کام ہے تو آپ کو اس کو 12 سے بھی بڑھانا پڑے گا, لیکن کم از کم 8 سے 12 گلاس آپ نے ڈیلی لینے ہیں. لیکن آپ کو جب تیزابیت کی شکایت ہو تو جب زیادہ پانی آپ استعمال کریں گے, تیزابیت اگر آپ غور کریں تو تیزابیت ایک طرح کی سمجھ لیجیے کہ جلن سی, ایک آگ سی لگتی ہے. پانی اس کے اوپر آگ بجھانے کا کام کرے گا. جب آپ پانی پیئیں گے تو وہ تیزابیت کا لیول آپ کا یقیناً نیچے آئے گا.
دودھ کا بھی
بالکل اسی طرح, جب آپ دودھ ہے دودھ سے بھی آپ کو فائدہ ہو سکتا ہے کہ آپ نے ٹھنڈا دودھ, لیکن ٹھنڈا دودھ, گرم دودھ لیں گے آپ کو اس میں پرابلم آ سکتی ہے. تو اس میں ایک ٹھنڈا دودھ آپ لیں, ٹھنڈا دودھ لیں گے آپ کو فوری طور پہ گھر کے اندر رات کے ٹائم کوئی پرابلم ہو گئی, خدا نخواستہ سینے میں جلن ہو گئی, تو آپ نے تھوڑا سا ٹھنڈا دودھ لے لیا, اس سے آپ کو افاق ہوگا. ایک چیز کا خیال رکھنا ہے اس کے اندر کہ آپ کو السر کی شکایت میں اگر جلن ہوگی تو پھر آپ دودھ کا استعمال نہ کریں, وہ آپ ڈاکٹر سے مشورے سے کریں گے. کیونکہ ہو سکتا ہے کہ آپ کو, کیونکہ السر دو قسم کے ہوتے ہیں, ایک السر میں فائدہ کرتا ہے دودھ, ایک السر میں نقصان کرتا ہے, تو اس میں اپنے ڈاکٹر سے مشورہ کر لیں اگر السر کی شکایت ہے تو, اس کے بعد دودھ استعمال کریں.
اچھا ڈاکٹر صاحب, جن مریضوں کو السر کی دوا لکھے دی ہوئی ہے اور یہ مریض وقت ضرورت پہ اپنے حساب سے وقت ضرورت پہ کھاتے ہیں, تو ان کا اس طرح کھانا کیسا؟
نہیں بالکل, وقت ضرورت پہ اگر آپ استعمال کرتے ہیں تو اس میں یہ, اور مناسب طریقے سے استعمال کرتے ہیں, مناسب غذا استعمال کرتے ہیں تو کوئی مذائقہ نہیں ہے, اس کو اسی طرح سے یوٹیلائز بھی کریں. آپ اس کو
پرہیز کے تھرو کوشش کریں کہ یہ دوا کی نوبت نہ آنے پائے.
ہاں بالکل. اچھا اس میں کچھ کالس بھی ہیں, سمجھ لیں, کالس دیجیے گا ذرا.
رضوان اتاری سردار آباد سے عرض کر رہا ہوں. ڈاکٹر صاحب سے یہ عرض ہے کہ بسا اوقات جب گوشت پکایا جاتا ہے تو اس میں خون رہ جاتا ہے, دھونے کے باوجود بھی خون اس میں باقی رہتا ہے, تو ایسے ہی پکا لیا جاتا ہے, کوئی خاص توجہ نہیں دی جاتی, تو ایسی صورت میں اس کے کھانے سے کوئی سائیڈ افیکٹ ہو تو بتا دی. جزاک اللہ خیرا. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. دوسری کال دیجیے.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
ڈاکٹر صاحب سے میری یہ عرض ہے کہ مجھے یورک ایسڈ بڑھ چکا ہے, 5.2 ہے, تو اس میں سے میرے جو ہاتھوں کی انگلیاں ہیں وہ تھوڑی سی چڑی ہو گئی ہیں اور گھٹنے وغیرہ سوج جاتے ہیں, تو اس بارے میں میری رہنمائی کرنے کی مجھے کیا احتیاط کرنی چاہیے؟
انشاءاللہ سوچ لیں, کرتے ہیں. اگلی کال دیجیے.
میں حاجی خلیل بول رہا ہوں لاہور سے, کوڑلک پر آپ مرکز اور جا چاہتے ہیں کہ یہ جو عید کا گوشت ہوتا ہے قربانی کا, کتنی دیر تک کھا سکتے ہیں؟
انشاءاللہ سوچ کرتے ہیں. اگلی کال.
تصویر بول رہا ہوں سیالکوٹ سے. میں یہ پوچھ رہا ہوں کہ جو تلی بڑھ جاتی ہے بندے کی, بڑی ہو جاتی ہے, تو اس کو چھوٹا کرنے کے لیے واپس اپنی جگہ پہ لانے کے لیے کوئی نسخہ بتا دیں.
جی سلمان, اس میں ایک سوال جو ہے وہ
پہلا سوال جو ہے وہ خون بھی پک گیا.
ہاں اس میں اس کی جو شرعی ویلو ہے وہ تو یقیناً ہمارے جو ہے اہل سنت جو ہے وہاں سے اگر معلوم کریں گے تو زیادہ بہتر دیں گے. ہم میڈیکل پوائنٹ کے حساب سے بتا سکتے ہیں کہ, لیکن جب آپ نے اس کو بند کیا ہے تو وہ لازمی بات ہے ایک خاص ٹیمپریچر پہ اس کو بنایا ہے. اگر آپ نے اس کو صحیح ٹیمپریچر پہ بنایا ہے.
اچھا ڈاکٹر, گوشت کو دھونا کھانے سے پہلے کیسا دھو لینا چاہیے نا, تو پھر تو خون نہیں آئے گا.
نہیں اگر صحیح طریقے سے نہیں دھلا نا, سوال ہے کہ رہ جاتا ہے کبھی, جیسے اگر پکایا جلدی جلدی میں دھویا کچھ رہ گیا اس کے اندر, تو وہ بعض اوقات اگر رہ گیا تو وہ کیا صحت کے لیے نقصان.
گوشت جو ہوگا نا اس میں بلڈ نہیں ہوگا.
نہیں وہ بات صحیح ہے آپ کی, لیکن اب جب انہوں نے سوال کیا یقینا ان کے مشاہدے میں کوئی چیز آئی ہوگی نا, تو انہوں نے سوال کیا اس چیز کا. اب انہوں نے اپنی صحت کے حوالے سے پوچھا کہ اگر اس قسم کا گوشت کھا لیتے ہیں تو پھر کیا وہ صحت پہ وہ نقصان دہ تو نہیں ہو سکتا ہے. لیکن جہاں تک ہمارا مشاہدہ ہے اس کے اندر, اگر خاص ٹیمپریچر کے اندر آپ اس کو اگر پکاتے ہیں تو اس میں جو بھی جرمز ہوتے ہیں, جراثیم وغیرہ ہوتے ہیں, وہ کم و بیش ختم ہی ہو جاتے ہیں. تو اس میں میں نہیں سمجھتا کہ اتنا کوئی خاص آپ کو صحت پہ نقصان پہنچے گا. ہاں لیکن اس کی شرعی جو ویلیو ہے وہ دارالافتاء علیہ السنت سے ضرور شرعی رہنمائی لے لیجیے گا تاکہ اس میں اور آپ کے لیے آسانی پیدا ہو جائے. دوسرا سوال جو پوچھا تھا وہ پکانے
یورک ایسڈ لیول بھی بتا.
یورک ایسڈ لیول, اچھا جو یورک ایسڈ لیول بتا رہے ہیں وہ تو کم و بیش نارمل ہے تقریباً. اب یہاں سے یہ کرواتے ہیں اب ان کا نارمل لمٹ کیا ہے لیب کا, کیونکہ ہر لیب کی اپنی اپنی ایک نارمل لمٹ ہوتی ہے, ویلیو ہوتی ہے.
ڈاکٹر صاحب گوشت کا اور یورک ایسڈ کا کیا تعلق ہے؟ یہ گوشت کے
دیکھیں گوشت کے جب گوشت استعمال زیادہ کرتا ہے آدمی تو یورک ایسڈ میں بڑھنے کے چانسز کافی زیادہ ہو جاتے ہیں.
کیونکہ امیر علیہ سنت نے بھی اس کی ترغیب دلائی کہ میں یورک ایسڈ کو مانیٹر بھی رکھے ہیں, اس کو چیک بھی رکھے ہیں.
انہوں نے جو انہوں نے علامات بتائی ہیں کہ ان کی
انگلیاں ٹیڑھی ہو جاتی ہیں,
گھٹنوں پہ بھی سوجن آ جاتی ہے, تو گاؤٹ کی پکچر تو آ رہی ہے, نظر تو آ رہی ہے. ساتھ ساتھ روبیٹک کی پکچر دیکھ لیں گے,
روبیٹائڈ کی بھی ہے اور
اس کی بھی ہے, اس کی بھی پکچر آ رہی ہے. جس کو ہم پچھلے سلسلے میں ہم نے تذکرہ بھی کیا تھا گٹھیا کے حوالے سے بات کی تھی, اس کے حوالے سے بھی ہے. تو اس میں یہ کہ احتیاط کرنا بہت ضروری ہوتا ہے کہ یورک ایسڈ لیول آپ کا اس میں بڑھنے کے چانسز بہت زیادہ ہوتے ہیں. تو اس میں گوشت کا استعمال جو ہے نا بالخصوص بڑے کا گوشت جو ہے
اسی یورک ایسڈ بڑے کے گوشت سے بڑھتا ہے,
بالخصوص جو ہے نا وہ نقصان دہ ثابت ہو سکتا ہے. تو اس میں احتیاط کرنا بہت ضروری ہوتا ہے. دوسری چیز جو ہے کہ اگر یہ میرے خیال میں اس میں اگر پانی کا استعمال بھی زیادہ رکھیں گے تو وہ بھی زیادہ بہتر رہے گا ان کے لیے. اور ساتھ ساتھ اگر 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 ان کو چلنے میں تکلیف نہیں ہوتی ہے تو اپنے والد سے مشورہ کر کے کوئی واک کا پیٹرن بھی بنائے کہ چہل قدمی ضرور کیا کریں, اس کے اندر ان شاء اللہ عز و جل ان کی تکلیف میں بہتری آ جائے گی. کسی اچھے آرتھوپیڈک کو اگر آپ چیک کروائیں گے تو آپ کو کوئی نہ کوئی ان شاء اللہ اس کا کوئی حل بھی وہ بتا دیں گے, کیونکہ آپ کی کنڈیشن دیکھنے کے بعد صحیح مشورہ دے پائیں گے مالج جو بھی ہوں گے آپ کے, کہ اس وقت سچویشن کیا ہے آپ کی, یورک ایسڈ لیول کیا ہے آپ کا, یا اور ادر ٹیسٹ کی ضرورت. جیسے ہمیں آپ کی دو باتوں سے ہمیں کچھ اندازہ ایسا ہو رہا ہے کہ دوسری فیکٹرز بھی نہ ہوں تو وہ بھی دیکھ لیں گے. وہ دیکھنے کے بعد پھر آپ کو بہتر گائیڈ کر دیں گے کہ وہ کس لیول پہ آپ کو جا کے احتیاطیں کرنی ہیں اور کیا کیا چیزیں آپ نے کھانی ہے, کیا کیا چیزیں نہیں کھانی ہے. بہتر ہے جو بھی آرتھوپیڈک کنسلٹنٹ ہیں یا ریومیٹولوجسٹ جو ہڈیوں کے ڈاکٹر ہوتے ہیں ان سے آپ مشورہ کریں گے تو وہ زیادہ بہتر گائیڈ کر لیں گے آپ کو. عید کے گوشت
کب تک کھا سکتے ہیں؟
عید کا گوشت تو جب مرضی تک کھا سکتے ہیں, اس کا کوئی دورانیہ فکس تو نہیں ہے. لیکن احتیاط بہرحال لازم ہے کہ آپ کو احتیاط کرنی چاہیے کہ آپ اس کو زیادہ لمبے عرصے تک فریز نہ کریں. اور لوگوں کو یہ دیکھا گیا کہ مہینوں پڑا رہتا ہے.
صحیح. اچھا ڈاکٹر صاحب یہ تیسرا سوال یہ کر رہے ہیں کہ اسپلین یعنی وہ تلی جو بڑھ جاتی ہے, اب اس تلی بڑھنے کے بھی ڈفرنٹ کنڈیشن ہوتی
ہے؟ ہاں بالکل, دیکھیں تلی جو اگر
اچھی علامت
نہیں ہوتی ہیں, اور یقیناً اپنے مالک سے ضرور مشورہ کریں اس سلسلے کے اندر کہ وجوہات کیا ہیں. اور مختلف وجوہات کی وجہ سے تلی بڑھ جاتی ہے. بعض اوقات کوئی ایسی بیماری خون کی بیماری ہوتی ہے جس کی وجہ سے تلی بڑھ جاتی ہے, جگر کی وجہ سے بھی تلی بڑھ جاتی ہے. بعض اوقات اور مسئلے مسائل ہوتے ہیں جگر کی, کوئی دل کے مسائل ہوتے ہیں اس میں بھی کہیں نہ کہیں فائنڈنگز مل جاتی ہیں آپ کو تلی. تو اس کے تلی بڑھنے بیماری نہیں ہے, بیسیکلی کوئی علامت ہے کسی بیماری کی. تو آپ اپنے والد سے جب آپ رجوع کریں گے تو وہ انشاءاللہ اس کو چیک کر کے آپ کو صحیح گائیڈ کر دیں گے کہ کیا وجوہات ہیں اور اس کو کس طریقے سے کنٹرول کیا جا سکتا ہے. دیکھیں ایک چیز جو بڑھ گئی ہے قدرتی طور پہ اس کو کنٹرول کیا جا سکتا ہے, اس کو ختم نہیں کیا جا سکتا. تو اپنے مالک سے جب آپ مشورہ کریں گے تو وہ آپ کو بہتر گائیڈ کر دیں گے اس سلسلے کے اندر کہ اس وقت کرنٹ آپ کی پوزیشن کیا ہے اور اس کی وجوہات کیا ہیں تلی بڑھنے کی.
بڑھ جانا ڈاکٹر صاحب یہ کوئی ڈاکٹر ماہر طبیب ہی چیک اپ کرے گا, ایگزامینیشن کرے گا, اس کے بعد ہی پتا چلے گا.
بالکل اسپیشلسٹ
جو اس میں اس نے کوئی ٹیسٹ وغیرہ بھی کروائے ہوں گے تو اس میں پتا چل گیا ہوگا. میں نے موسٹ کامنلی یہاں پہ جو جانڈس وغیرہ یہ ہیپیٹائٹس وغیرہ میں مل جاتی ہے,
جوائنٹس ہے کرونک ملیریا کے اندر جو ہے نا بہت کامن ہے, یعنی کہ جس کو بہت پرانا ملیریا چلا آ رہا ہے اس میں بڑی کامن سی ہوتی ہے آپ کو. لیکن یہ ہوتی ہے ریموٹ ایریاز کے اندر, خاص کر پہاڑی علاقوں کی طرف جاتے ہیں تو یہاں بہت زیادہ ملتی ہے آپ کو. جو باب المدینہ ایریا کے اندر آپ کو یہ کمی ملے گا اس کے اندر, یا سویلائزڈ ایریا جو ہوتے ہیں جہاں پہ پوش ایریا جس کو ہم کہتے ہیں وہاں پہ یہ کمی ملے گا آپ کو. لیکن جہاں پہ بھی اگر خدا نخواستہ کسی کے ساتھ یہ معاملہ ہے تو اپنے مالک سے ضرور رجوع کرے، بلکہ مالج ہی اس چیز کو تشخیص کر کے دے گا آپ کو پتیلی بڑھی ہوئی یا نہیں بڑھی ہوئی، اس کی وجوہات بھی وہی آپ کو بتائے گا کہ کس وجوہات کی وجہ سے یہ بڑھی، کیونکہ اس کے مختلف فیکٹرز ہوں گے، مختلف طریقے سے چیک کریں گے، مختلف زاویوں سے دیکھنا پڑے گا کہ کتنی وجوہات کی بنیاد بنی ہے، اس کے بعد ہی وہ آپ کو گائیڈ کریں گے، وجوہات کو سامنے رکھتے ہوئے ہی مشورہ دیا جائے گا کس وجہ سے وہ تیلی آپ کی.
اچھا ڈاکٹر صاحب، ان دنوں کے اندر بالخصوص کھانے پینے کے بعد الٹی بھی ہو جاتی ہے، موشن بھی ہو جاتے ہیں، فوڈ پوائزنگ بھی ہو جاتی ہے، تو یہ کس طرح ہوتی ہے، کیا چیز ہوتی ہے؟
دیکھیں بات وہی آتی ہے کہ جب آپ نے
فوڈ پوائزنگ کیا ہوتی ہے.
فوڈ پوائزنگ اگر ہم آسان لفظوں میں کہیں تو زہر خوانی، جس کو ہم اردو لفظوں میں کہ آپ کو زہر خوانی، جس کو مطلب آپ نے
فوڈ کھا لیا،
انڈر کوک فوڈ کھا لیا
یا اوور ایٹنگ کھا لیا،
اوور ایٹنگ بھی کر لی، اس سے بھی بعض اوقات ہو جاتی ہے کہ بہت زیادہ اوور ایٹنگ، مطلب بہت زیادہ ہی آپ نے کھا لیا، یعنی حاجت نہیں تھی آپ کی، آپ کہتے ہیں کہ حلق تلق آپ نے کر لیا، استعمال کرتے
کچھ گوشت کچا رہ گیا وہ، یا تو کوئی باہر سے کھایا تو انہوں نے بہت دنوں سے رکھا، سیلڈ وغیرہ ہوتی بنا کے رکھی ہوئی ہوتی ہے، اس کے اندر خاص جراثیم ہوتے ہیں، وہ پھر یہ
جی بالکل اس میں جو وہی جراثیم جو ہے نا ایکولائی ٹائپ کے جو ہوتے ہیں وہ
سلمونیلائے ایکولائے
پیدا ہو جاتے ہیں، جو آپ کے نظام ہضم کو جا کے خراب کرتے ہیں، آپ کے ہاتھوں میں سوزش پیدا کر دیتے ہیں، اسی وجہ سے آپ کو الٹیاں وغیرہ آنے لگ جاتی ہیں اور موشن کی کیفیت ہونے لگ جاتی ہے، اور یہ ان دنوں میں کافی زیادہ دیکھا جاتا ہے، اور جیسے جیسے آپ یہ دیکھیں گے کہ اس میں جو جیسے ابھی دو تین کال جیسے آئی ہیں فریز کیے ہوئے کھانے کی بات جو کر رہے ہیں، اس میں بہت زیادہ رسک فیکٹر آتا ہے فوڈ پوائزنگ کا نا، اگر فریز کیا ہوا ہوتا ہے کہ اس کے اندر ڈیولپمنٹ بہت زیادہ جراثیم کی، سلمونیلا وغیرہ کی ڈیولپمنٹ زیادہ
گرو کرتا ہے،
گرو کرے گا ڈیفینیٹلی کرتا ہے اس کے اندر، لیکن یہ ہے کہ احتیاط بہت ضروری ہے اس کے اندر، کوشش کریں کہ اس کو کم سے کم فریز کیا ہوا ہو، ود ان اے ٹائم 8 سے 10 دن کے اندر اندر آپ اس کو استعمال کر لیں تو زیادہ اچھا. دیکھیں ہر چیز، کوئی بھی چیز ہے نا وہ فریش ہی اچھی لگتی ہے، اسٹور کی ہوئی چیز کبھی بھی آپ کو وہ افادیت وہ طاقت نہیں ملتی جو ایک تازہ چیز میں ملتی ہے.
اجے ڈاکٹر صاحب، یہ گوشت کی مقدار جو ہے آج کل کے دنوں میں تو موجود ہوگی کم و بیش ہر ایک کے پاس، تو کیا دن میں دوپہر میں بھی کھائیں، رات میں بھی کھائیں، دوسرے دن بھی گوشت کھائیں، یا ایک بوٹی دو بوٹی کوئی مقدار سیٹ کر لیں؟
دیکھیں اب یہ اس کو ضروری تو نہیں ہے نا کہ آپ اس کو استعمال کریں، دن میں 3 دفعہ استعمال کریں یا 4 دفعہ استعمال کریں، ضروری تو نہیں ہے. اگر آپ صحت کا خیال رکھنا چاہتے ہیں تو اس کو ایک متوازن طریقے سے آپ استعمال کریں، کھانا چاہیے، اچھی بات ہے. یہ چیز ہے آپ کا، یہ تہوار ہے، خوشی کا موقع ہوتا ہے، بہت ساری چیزیں، انسان مہمان بھی آئے ہوتے ہیں، ان کے لیے بھی بعض اوقات توازے کرنی پڑ رہی ہوتی ہے، تو ان کے ساتھ بھی بیٹھ جاتا ہے آدمی کھانے کے لیے، تو اس میں یہ ہے کہ ایک احتیاط کر لیں. میں نے کہا نا جب آپ یہ کھائیں تو ساتھ میں سیلڈ کا استعمال کر لیں، گرین ویجیٹیبل، ہری سبزیاں وغیرہ جو ہوتی ہیں، جو کچی سبزیاں جس کو آپ ایزیلی کھا سکتے ہیں، وہ اگر ساتھ رکھ لیں گے تو آپ کافی حد تک 100% تو میں نہیں کہہ سکتا، لیکن کافی حد تک آپ ان چیزوں سے جو ہے نا بچ سکتے ہیں.
اچھا ڈاکٹر صاحب، جیسے جو احتیاط نہیں کر رہے ہیں اب ان کے لیے پھر ہم بیماریوں کی لسٹ بتا دیتے ہیں.
وہ جب احتیاط نہیں کریں گے تو پھر وہ یقیناً، جیسے میرے پاس ابھی میں اگر اپنی کلینک کی ہی مثال دے دوں، میرے پاس کلینک میں ابھی پیشنٹس جو آنا شروع ہو گئے.
صحیح،
کل بھی جو ہے میرے پاس جو پیشنٹس آ گئے تھے گیسٹرائٹس کے ساتھ آئے ہوئے ہیں، فوڈ پوائزننگ کے ساتھ آئے ہوئے ہیں، ایپیگیسٹرک پین کے ساتھ یعنی کہ میدے میں تکلیف کے ساتھ آئے ہوئے، تو یہ تو آنا شروع ہو گئے، اب اسٹارٹنگ ہو گئی ہے ان کی.
صحیح،
اب جیسے جیسے ٹائم گزرے گا اب یہ بڑھتے چلے جائیں گے. اب کیوں آپ اپنی صحت کا خراب کرنا چاہ رہے ہیں؟ آپ احتیاط کر لیں اس چیز پہ، جب احتیاط کر لیں گے تو یقیناً ڈاکٹر سے بھی بچے رہیں گے.
اچھا ڈاکٹر صاحب، یہ جیسے یہ شروع کیا گوشت کا استعمال زیادہ مقدار میں شروع کیا، اسپائس یعنی مسالہ جات بھی بہت زیادہ ہوئے ہوئے، اب خون کے اندر چربی کی مقدار بڑھ گئی، تو یہ چربی جسم میں جا کے کیا کرتے، خون کے نالیوں پہ اثر انداز کرتی ہے، دل پہ بھی اثر انداز ہوتی ہے.
دیکھیں جب جسم میں چربی جاتی ہے،
ہم نے جیسے کھانا کھایا، کولیسٹرول لیول آٹومیٹک باڈی میں ریز ہونا شروع ہو جائے گا،
کہ کولیسٹرول لیول بڑھے گا تو آپ کی جب وہ خون کے ذریعے شریانوں میں جاتا ہے تو وہاں پہ جا کے کہیں نہ کہیں جا کے اٹک جاتا ہے، جمنا شروع ہو جاتا ہے، تو آپ کی جو شریانے ہیں ان کی جو الاسٹیسٹی ہے جس کو آپ کہتے ہیں لچک، وہ کم ہو جاتی ہے، یعنی کہ اس میں وہ کم ہو جاتی ہے، سختی پیدا ہو جاتی ہے. ایک میں چھوٹی سی مثال یہ دوں گا کہ جیسے اگر مثال کے طور پہ ایک پلاسٹک کا پائپ ہے، ठीक है, अगर वो आपने छांव में रखा हुआ है तो वो नरम रहता है, उसको अगर आप 4 या 5 दिन धूप में रख देंगे तो उसमें सख्ती आ जाती है, कड़कपन आ जाता है। तो यही सिचुएशन जो है ना हमारी वेन्स की आ जाती है कि उसमें सख्ती पैदा हो जाती है और बाद अवकात उसके अंदर जमा होना शुरू हो जाता है, वो क्लॉट्स बनना शुरू हो जाती है, जमा होना शुरू हो जाती है, तो एक स्टेज ऐसी आती है कि वो ब्लॉक हो जाती है।
और सब इसीलिए जो एंजियोग्राफी जो कराई जाती है उसमें बताते हैं आपके खून की 2 नालियां बन रहे हैं, कोई बताता है किसी की 3 बन रहे हैं
जी,
तो क्या ये यही होती है?
बिल्कुल यही फैक्टर होता है। देखिए यहाँ तो आपने ये
क्या डॉक्टर साहब अचानक हो जाता है या इसको थोड़ा वक्त चाहिए होता है, 2 साल 3 साल
टाइम चाहिए होता है ना? ये
आप 3-4 साल से
बदतरीन कर रहे हैं, नहीं होती ना एक चीज में। अब ये कहें कि जी आज
पिछले साल तो डॉक्टर साहब मैंने गोश्त खाया था, मैं सही था, कोई मसला नहीं था।
हाँ तो वो आप पिछले साल से 365 दिन से गोश्त खाते हुए आ रहे हैं, मेरे 365 दिन में
एक साल बकरीद पे भी
बकरीद पे खाया, आधा बकरीद के बाद 2 महीने तक आपने वही गोश्त इस्तेमाल किया, उसके बाद फिर आपकी रूटीन वे ऑफ लाइफ जो है, रहने का लाइफ स्टाइल जो है वो वैसा
तो
वैसा
तो गोश्त की आदत भी पड़ गई ना, तो खा रहे थे गोश्त हम
खा रहे थे, तो फिर आप उसको पचा भी नहीं रहे थे, आप एक्सरसाइज भी नहीं कर रहे थे, आप उसके सब चीज कुछ भी नहीं कर रहे थे,
टेस्ट भी नहीं करवाया कभी,
कभी ख्याल ही नहीं किया। देखिए ये चीज तो आपको पता चलेगा सबसे ज्यादा ये तो अपनी जगह पे डेंजरस है, ये तो आपने जाके एंजियोग्राफी करके आपको पता चल गया। एक चीज आपके ब्रेन में जाती है, अगर ब्रेन में रप्चर हो जाए उसका क्या,
खालिज हो जाएगा डॉक्टर साहब,
वो सबसे ज्यादा खतरनाक होती है, आदमी मतलब बिल्कुल मोहताज हो जाता है, अपाहिज हो जाता है, मतलब एक जरा सी बद एहतियाती की वजह से आप बहुत बड़े मसले की तरफ चले जाते हैं, बहुत ही बड़े मसले की तरफ चले जाते हैं, और जिसकी वजह से मतलब पूरी की पूरी फैमिली डिस्टर्ब हो जाती है, पूरा का पूरा खानदान डिस्टर्ब हो जाता है, अगर खुदा ना खासा अल्लाह ना करे किसी को ये बीमारी हो जाती है खानदान के अंदर तो पूरी की पूरी फैमिली डिस्टर्ब होती है, बच्चे बड़े सब डिस्टर्ब हो जाते हैं। तो सेहत का ख्याल करें, गिजा जरूर इस्तेमाल करें लेकिन एहतियात के साथ सेहत का ख्याल रखते हुए इस्तेमाल करें।
सही डॉक्टर साहब, जैसे ब्लड प्रेशर का मर्ज जो है, क्या हम ये कह सकते हैं कि इन दिनों ब्लड प्रेशर के अमराज के अंदर भी इजाफा हो सकता है या चांसेस हैं होने के ब्लड प्रेशर के?
देखें ब्लड प्रेशर,
ब्लड प्रेशर एक अलग चीज है, दिल के अमराज अलग है, लेकिन सारे ये इंटरलिंक्ड है।
ब्लड प्रेशर के अमराज
अब जैसे हम मसालेदार चीजें,
बिल्कुल उसके
नमक,
बिल्कुल बात वही आती है ना, बद एहतियाती करेंगे अगर खुदा ना खास्ता किसी का ब्लड प्रेशर की
बीमारी अभी नहीं है, बकरीद से पहले नहीं है,
बकरीद से पहले अगर डायग्नोस्ड है कि नहीं है,
अब वो तो शुरू कर दिया खाना,
अब वो अगर वो खा रहा है, अगर उसको कोई प्रॉब्लम नहीं है तो इतना बड़ा इफेक्ट नहीं पड़ेगा उसको, लेकिन अगर वो ब्लड प्रेशर का मरीज है तो फिर उसके लिए वो नुकसान दे इंतहा से ज्यादा।
डॉक्टर साहब कौन कौन से एज ग्रुप के लोग बहुत ज्यादा एहतियात के तौर पे देखें, जैसे कुछ 20 से 25 साल वाले हैं, 25 से 30 साल हैं, 30 से 35 साल वाले हैं, 35 से 40 साल, एज ग्रुप को ऐसा जो अपने पे ज्यादा तवज्जो रखे?
इसमें एज ग्रुप तो अगर आप देखेंगे तो आप ज्यादातर चांसेस तो ये होते हैं कि जब आप मिडिल एज पे चले जाते हैं, यानी
30 से 40,
अबाउट 30, 30 से ऊपर चले जाते हैं तो आपको बहुत ज्यादा एहतियात करनी पड़ेगी,
उनको देखना पड़ेगा ब्लड प्रेशर भी,
बहुत ज्यादा एहतियात करनी,
ब्लड शुगर भी,
लेकिन आपको साथ साथ एहतियात क्या करनी है, मैं बार बार इसलिए जोर देता हूँ कि आप अगर कोई भी गिजा इस्तेमाल करें तो अपने उसको यूटिलाइज करने की कोशिश करें, कि उसको हजम करने की कोशिश करें, उसको जिस्म का हिस्सा बनाने की कोशिश करें, उससे फायदा उठाने की कोशिश करें, ना कि उसको जिस्म का हिस्सा तो आपने बना लिया लेकिन फायदा नहीं उठाया, आपने नुकसान उठा लिया उससे।
अच्छा,
उससे बचने की कोशिश करें। अगर आप गोश्त खाते हैं आप बिल्कुल खाएं, लेकिन आप उसको यूटिलाइज करें, आप उसको जिस्म का हिस्सा बनाएं, उसकी जो ताकत हमें मिलनी चाहिए उसको आप हासिल करें, उसको यूटिलाइज करें, आप एक्सरसाइज करें, वॉक करें, उसको जिस्म के लिए ताकतवर जूस देने के लिए उसको इस्तेमाल करने की कोशिश करें, लेकिन जब आप ये नहीं करेंगे तो आपको यकीनन प्रॉब्लम होगी। तो आप वो कोई सा भी एज कह रहे हो, 30 साल है, 40 साल है, 50 साल है, इस सब के ऊपर ये चीज फिट आती है। अब ये नहीं कि 50 साल का आदमी जो है ना वो सब चीजें खा सकता है और 30 साल का आदमी कुछ नहीं खा सकता,
तो जैसे जैसे एज बढ़ती जाती है एहतियातें भी बढ़ती चली जाती है।
बिल्कुल,
तो 30 साल से वो है कि ये तवज्जो देना शुरू करें
जी,
35-40 साल वाले तो डेफिनेटली एहतियात करें,
बिल्कुल एहतियात करनी चाहिए। इवन अगर रिसेंट हम स्टडीज पे जाते हैं तो 30 साल तो अब 20 साल 22 साल की उम्र में भी हमने देखा है कि ये सिचुएशन डेवलप हो जाती है, यंग एज के अंदर भी जो है हाइपरटेंशन का मरीज हो जाता है, खुदा ना खासा ऐसे पेशेंट्स भी देखे हैं यंग एज में जो कार्डिक पेशेंट भी नजर आते हैं हमें,
सही,
जो 20 और 30 के दरमियान जो है एक एज होती है उसमें भी हमें कार्डिक पेशेंट नजर आते हैं। फैक्टर वही नजर आता है कि आपकी गिजा آپ کی غذا اس قسم کی آ جاتی ہے غذا جو آپ بہت زیادہ ہائی پروٹین ڈائٹ لے لیتے ہیں, بہت زیادہ چربی والی غذا استعمال کرتے ہیں اور پھر اس کو یوٹیلائز نہیں کرتے, اس کو اپنے جسم کے لیے فائدے مند سود مند نہیں بنتا.
ڈاکٹر صاحب ان دنوں بالخصوص جو ہے گوشت کا استعمال ہو رہا ہوتا تو کانسٹیپیشن کی شکایت بھی بہت زیادہ آ رہی ہوتی ہے.
جی
تو کانسٹیپیشن کے کو گھر میں کیا احتیاطیں کی جائیں اور کس طریقے سے اسے بچا بھی جائے؟
دیکھیں کبز کے لیے جو بیسیکلی ہے, جیسے میں نے آپ سے کہا کہ ان دنوں میں آپ نے فرمایا کہ کبز کی شکایت ہوتی ہے, میں نے پہلے بھی کہا تھا کہ اگر آپ اس میں گرین ویجیٹیبلز کا استعمال ساتھ رکھیں گے, ہری سبزیوں کا, کچی سبزیوں کا استعمال ساتھ رکھیں گے تو آپ کو انشاءاللہ کبز کی کیفیت سے کافی حد تک فائدہ رہے گا. اور لیٹ نائٹ کھانا نہیں کھائیں, کھانا جب بھی آپ کھانا کھائیں تو کھانا کھانے کے بعد 10 سے 15 منٹ 20 منٹ واک ضرور کر لیں, گرین ویجیٹیبلز کا استعمال کریں تو انشاءاللہ تو چلیے قبض کی کیفیت آپ کو نہیں رہے.
قبض اگر احتیاط نہیں کرتے, توجہ نہیں دیتے تو کیا قبض کے بھی کوئی نقصانات ہو سکتے ہیں؟ جیسے بہت عرصے سے قبض چلا آ رہا ہے, ایک تو عمومی طور پہ ہوتا یہ ہے کہ قبض کی تعریف کیا ہے, عموماً پیشنٹ آتے ہیں یہی بول رہے ہوتے ہیں ڈاکٹر صاحب قبض ہے, اگر ہم سے پوچھا جائے تو ایک دن میں ایک دن کی ہسٹری دے رہے ہوتے ہیں, دو دن کی ہسٹری دے رہے ہوتے ہیں.
دیکھیں اگر بات یہ ہے کہ جب کانسٹیپیشن کی بیسیکلی جو تعریف ہے وہ تو یہ ہے کہ کم از کم آدمی کو 72 گھنٹے
3 دن یا اس سے زائد کا دورانیہ ہو چکا ہو, اس دوران آپ کو حاجت نہیں ہوئی ہے تو یہ قبض کہلاتا ہے,
پھر قبض کی کیفیت ہو جاتی ہے. ایک یا دو دن سے نہیں ہوتا ہے, اس میں یہ ہے کہ پھر اپنے مالک سے مشورہ کر لیں کیا کرنا چاہیے, پھر وہی آپ کو گائیڈ کریں گے اس کے اندر کہ وہ ساری چیزیں آپ کا پیٹرن دیکھیں گے, آپ کا کھانا پینا کیا ہے.
ڈاکٹر صاحب اس دوران کے اندر یہ میڈیکل سٹور پہ جا کے قبض کے لیے وہ نقصان بھی لے لیتے تو کیا اس کا کوئی فائدہ ہو سکتا ہے؟
دیکھیں وہ وقتی طور پہ افاقہ ضرور ہوتا ہے اس سے, لیکن یہ ہے کہ وہ ٹیمپرری افاقہ ہونے کے بعد سیکنڈ ڈے پھر وہی سچویشن آ جاتی ہے.
اچھا
کیونکہ آپ وہ علاج نہیں ہے نا, وہ آپ کی
سپورٹیو مینجمنٹ,
ہاں وہ جس کو آپ کہتے ہیں کہ احتیاطی طور پہ آپ نے دو چیزیں لے لی, جیسے وہ لے کے آپ نے جو ہے نا اس پر علامت کو ختم کر لیا, علامت کو ختم کرنے کے بعد جو ہے پھر آپ اسی پوزیشن میں آ گئے, کیونکہ آپ غذا کا پیٹرن تو وہی ہے نا, کھانا پینے کا اسٹائل تو وہی ہے, وہ تو تبدیل نہیں ہوا آپ کا, وہ تو ویسے کہ ویسے ہی ہے, تو پھر وہی غذا آپ استعمال کریں گے اسی پیٹرن پہ رہیں گے تو آپ کو پرابلم ہوگی یقیناً ہوگی. تو مدی چینل کے ناظرین آج ہم نے کوشش کی کہ جو بقرعید کے حوالے سے جو گوشت استعمال کیا جاتا ہے اس میں جو پرابلمس آ سکتی ہیں اور جن کو آئی ہیں ان کو ہم نے کچھ جواب دینے کی کوشش کی.
آخر میں کچھ بڑی بیماریاں چھوٹی بیماریاں جو شروع ہوتی ہیں انہی دنوں سے پھر بڑی بیماریوں تک چلے آتے ہیں, اس پہ ذرا توجہ دلا دیں.
دیکھیں اس میں جو مین جو پرابلم ان دنوں میں آتی ہے نا وہ تو یہی آتی ہے کہ کانسٹیپیشن ایسیڈیٹی وغیرہ جو ہے نا مین پرابلم تو یہی آتی ہے,
خطرناک بیماریاں.
اس کے بعد ان کے لیے پرابلم ہوتی ہے جو آلریڈی ان بیماریوں میں مبتلا ہو.
ڈاکٹر صاحب وہ بھی کہیں نہ کہیں سے تو شروع ہوتی ہے نا بیماری.
نہیں وہ تو اگر بیماری میں مبتلا ہیں تو ان کے لیے ڈینجرس ہے,
ان کے لیے بھی ڈینجرس, اور جو ابھی صحت یاب ہیں
جی
تو ان کو احتیاط اس ابھی سے شروع کریں.
وہ احتیاط یوں کریں کہ اپنے پراپر طریقے سے مالش کے ساتھ مشورہ کر کے پراپر چیک اپ کروائیں, کچھ ٹیسٹ وغیرہ ہوتے ہیں اس کو
لپڈ پروفائل یورک ایسڈ مانیٹر کروا لیں,
مانیٹر کرواتے رہیں ان کا, جیسے امیر اللہ سنت فرماتے ہیں کہ ہر
صحیح پیٹ کا قفل مدینہ میں پورے ٹیسٹ وغیرہ بھی لکھے ہوئے.
بالکل اس کے اندر آپ اس کو اگر وہ 5-6 ٹیسٹ ہیں اس کو روٹین میں چیک کرواتے رہیں گے تو کافی حد تک آپ کو ان شاء اللہ فائدہ ہوگا. اور مدنی چینل کے ناظرین آج کی جو ہم نے ڈسکشن کی ہے اس میں ہم نے گوشت کے حوالے سے بات کی ہے کہ کس حد تک انسان کو کھانا چاہیے ہم لوگوں کو, اور اس سے ہمیں کیا فائدے اور کیا نقصانات ہو سکتے ہیں. اللہ تعالی ہم کو ہماری اس کوشش کو قبول فرمائے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم.
رسول پاک کی دکھیا ری امت پر عنایت کر, مریضوں غم زدوں آفت نصیب